यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता, द्विपक्षीय हितका विभिन्न विषयमा छलफल। प्रधानमन्त्रीद्वारा भूटान, कुवेत सहित मुलुकका प्रधानमन्त्री सहित उच्चस्तरीय भेटवार्ता। संविधान संशोधनको बहसलाई संविधान कार्यान्वयनको जटिलता विश्लेषण सहित अघि बढ़ाइनुपर्नेमा सभामुख देवराज घिमिरेको जोड़। सहकारी ठगीका सन्दर्भमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र साइबर अपराध आरोपमा व्यवसायी दुर्गा प्रसाई पक्राउ। आफूलाई पक्राउ गरिए प्रतिरोध गर्ने पूर्व गृहमन्त्री रवि लामिछानेको चेतावनी। इरानमा कोइला खानीमा विस्फोट हुँदा 51 जनाको मृत्यु। र आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय महासभाका क्रममा संयुक्त राज्य अमेरिकामा प्रधानमन्त्री ओली र समकक्षी मोदी बीच आज बिहान भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारतका सम्बन्धका विभिन्न आयाम र अन्तर्राष्ट्रिय सन्दर्भहरूमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री दोयको भेटपछि त्यहाँ उपस्थित पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाल र भारतका संयन्त्रहरूलाई सक्रिय बनाएर द्विपक्षीय समस्या समाधान गर्ने सहमति भएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल भ्रमण गर्नुहुने पनि जानकारी दिनुभयो। संयुक्त राष्ट्रसंघको 79 महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भूटानका प्रधानमन्त्री दासी छिरिङ तोगबेसँग भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र भूटानबीच जनस्तर र व्यापारिक स्तरमा सम्बन्ध विकासका लागि भएका पहलबारे छलफल भएको छ। भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमालका अनुसार दुई देशबीच द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ़ने विषयमा कुराकानी भएको छ। नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्ष समेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोगबेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आफूहरूको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिक स्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आजै प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल सलेह अल हमाद अल मुबारक अल सलाहबीच भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाली श्रमिकका विषय आदिमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँग संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय न्यूयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ली ताभियो बीच भेटवार्ता भएको छ। भेटका अवसरमा मन्त्री राणाले विगत 50 वर्षदेखि नेपाल र फिनल्याण्ड बीच रहेको मैत्रीपूर्ण आत्मीय र सहकारीको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो। विगत 50 वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री डाक्टर राणाले आभार पनि व्यक्त गर्नुभयो। नेपाल र फिनल्याण्ड बीच सेप्टेम्बर 21, 1974 कूटनीतिक सम्बन्ध रहँदै आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा नेपाली कांग्रेसको महिला विभागले हिजो आयोजना गरेको छलफल कार्यक्रममा सभापति देउवाले देशमा समावेशी प्रणाली मात्रै नभई समावेशी समाजै आवश्यक भएको भन्नुहुँदै अझ पारदर्शी, जवाफदेही र उत्तरदायी व्यवस्था एवं निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल समावेशी राजनीतिमा आइसकेको छ र यसबाट पछि हट्ने छैनौ। उहाँले प्रतिबद्धता व्यक्त गर्दै शासन प्रणाली र निर्वाचन प्रणालीलाई अझ बढ़ी पारदर्शी बनाएर जनतामा विश्वास जगाउनुपर्ने बताउनुभयो। मुलुक विभिन्न जात जातिको साझा धरती भएकाले शासन सत्तामा सबैको प्रतिनिधित्व मात्रै नभई अधिकार प्राप्त भएको महसुस गराउन सक्नुपर्ने बताउनुहुँदै सभापति देउवाले नेपाली कांग्रेसले त्यसका लागि नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो। सभापति देउवाले जनताको विश्वास आर्जन गर्न नेपाली जनताप्रति नेपाली कांग्रेस उत्तरदायी पार्टी रहेको र पार्टीका सबै तह र तबका थप उत्तरदायी एवं जिम्मेवार हुनुपर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले 2048 सालको आम निर्वाचनमा बहुमत ल्याएसँगै 2084 सालको निर्वाचनमा पनि कांग्रेसले बहुमत ल्याउने गरी पार्टीलाई सुदृढ़ बनाउनुपर्ने बताउनुभयो। उहाँले उम्मेद्वारको अस्वाभाविक खर्चले निर्वाचनलाई महँगो बनाएको बताउनुहुँदै राज्यबाटै कानून बनाएर राजनीतिक दलको निर्वाचन खर्चको व्यवस्था गर्नुपर्ने बताउनुभयो। कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन प्रणालीमा देखा परेका समस्याहरू र विभेदका अवधारणा हटाउन नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। कांग्रेसकी महिला विभाग प्रमुख पुष्पा भूषालले नेपालको संविधानको मर्म अनुसार समानुपातिक समावेशी सिद्धान्तका आधार महिलाहरूलाई राजनीतिक मूलधारमा स्थापित गर्न कानूनी व्यवस्थाका लागि निरन्तर छलफल र बहस आवश्यक रहेको बताउनुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वर्तमान निर्वाचन पद्धतिले निर्वाचनप्रति जनताको श्रद्धालाई कमजोर बनाएको र निर्वाचनको उद्देश्य नै राज्यको निकायमाथि कब्जा गर्ने जस्तो भएको भन्नुहुँदै पैसा र शक्तिका कारण निर्वाचन बदनाम भएको टिप्पणी गर्नुभयो। सभामुख देवराज घिमिरेले संविधान संशोधन बहसमा आएको भन्नुहुँदै त्यसको कार्यान्वयनका क्रममा देखिएका जटिलता हेरेर अघि बढ़नुपर्ने बताउनु भएको छ। सभामुख घिमिरेले संविधान जारी भएको 9 वर्षको अवधिमा संविधान कार्यान्वयनका क्रममा के कति कानूनहरू बने, बनाइएका कानूनहरू के कति कार्यान्वयनमा आए र त्यसमा के कस्ता कमी कमजोरी रहे भन्ने दिशामा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। संविधान सभा सदस्य परिषद नेपालले सिंहदरबारमा हिजो आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संविधान संशोधनको निम्ति सहमतिको वातावरण सिर्जना गर्ने र सहमति गरी समय सापेक्ष सुधार गर्ने काममा संविधान सभाका सदस्यहरूको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले संविधान संशोधन मुलुकमा क्रियाशील राजनैतिक दलहरू बीचमा व्यापक र सार्थक छलफलबाट मात्रै अघि बढ़ाइने बताउनुभयो। उहाँले मुलुकको दिगो सुशासन विकास र समृद्धि हासिल गर्ने लक्ष्यमा सबै मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धि नगुम्ने गरी जनताका अधिकारलाई केन्द्रमा राखेर संविधानको परिमार्जन र विकास गर्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभयो। संविधान सभाका सदस्यहरूले संविधानको कार्यान्वयन, त्यसको रक्षा र समयानुकूल संशोधनका लागि आफूहरूले पनि भूमिका खेल्ने त्यस क्रममा प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनैतिक परिवर्तन र आर्थिक एवं सामाजिक विकासमा नेपालको पत्रकारिता क्षेत्रको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ। प्रेस काउन्सिल नेपालको 55 वार्षिक उत्सव समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनका आन्दोलनहरूमा पत्रकारिता जगतले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो। पत्रकारितालाई लोकतन्त्रको मेरुदण्डका रूपमा लिइने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीको स्थायित्व र सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता आवश्यक हुने बताउनुभयो।
अहम संचार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हो। स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता बिना लोकतन्त्र सुदृढ हुन सक्दैन। त्यसैले पत्रकारितालाई चौथो अङ्गका रूपमा मान्यता प्राप्त छ। जिम्मेवारी पूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रूपमा पत्रकारिता जगतको पाएको सम्मानलाई जीवन्त राख्न सक्छ भन्ने म ठान्दछु। यसमा नेपाली पत्रकारहरू सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर आँगनसम्म पुर्याउन सत्ता संचालकहरूलाई घचघच्याएर लोकतन्त्रप्रति जनताको भरोसा जगाउन पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न प्रेस काउन्सिल जस्ता नियामक निकायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासको दुरूपयोग गरी गलत सूचना प्रवाह हुन सक्नेतर्फ सचेत रहन सबैमा आग्रह पनि गर्नुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रेस स्वतन्त्रता जस्ता अधिकारहरूको प्रयोग गर्दा देश र जनताको हित सुरक्षित हुने गरी गर्नुपर्ने बताउनुभयो।
हामी सबैभन्दा माथि जनतै छ, यो दुईटा चिजको अधीनस्थमा हुन्छ हाम्रो स्वतन्त्र पनि, हाम्रो लोकतन्त्र पनि, हाम्रो गणतन्त्र पनि। यही चिजलाई कसरी बलियो बनाउन सकिन्छ, हामीले चाहिँ निरपेक्ष स्वतन्त्रको कुरा या चाहिँ लोकतान्त्रिकरणको कुरा या गणतान्त्रिकरण या शासन प्रणालीमा सुधार गर्ने या संविधानमा संशोधन गर्ने कुरा चाहिँ जे गर्छौं त्यो सबै चिजको हेक्का राखेर आजको चाहिँ देशमा नेपाललाई कसरी बलियो बनाउन सकिन्छ, राज्यलाई कसरी बलियो बनाउन सकिन्छ। राज्य बलियो भयो भने सबै जनता बलियो भयो। अब जनताको जमाना आयो, त्यसमा जनता बलियो भयो भने देश बलियो हुन्छ, देश बलियो भयो भने सबै जनताहरू बलियो हुन्छन् भन्ने कुरा चाहिँ सिद्धान्तमा आधारित गरेर हामीले बनाउनु पर्ने चाहिँ देख्छु मैले।
संचार मन्त्री गुरूङले संचार क्षेत्रसँग सम्बन्धित कानूनहरूलाई समयानुकूल परिमार्जन गर्न सरकार लागि परेको उल्लेख गर्नुहुँदै नयाँ नीति र संरचनाहरू निर्माणका लागि सरकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रेस काउन्सिल नेपालको वार्षिक उत्सव समारोहमा राष्ट्रपति पौडेलले प्रेस तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत पत्रकारिता सम्बन्धी संस्था नेपाल प्रेस इन्स्टिच्युट, सांसद रघुजी पन्तसहित प्रेस काउन्सिल नेपालका पूर्व पदाधिकारीहरू, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष बद्री सिग्देल लगायतका विभिन्न संस्था र व्यक्तिहरूलाई सम्मान गर्नुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री, मुख्य संवाददाता प्रमोद कुमार सिंह, कार्यक्रम अधिकृत उषा लोहनी, कार्यक्रम संचालक मुकुन्द भण्डारी पनि सम्मानित हुनुभयो। त्यस्तै कार्यक्रममा 14 जनालाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, 11 जनालाई प्रेस काउन्सिल युवा पुरस्कार, 5 जनालाई प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्रदान गरिएको थियो। सहकारी ठगीमा संसदीय छानबिन समितिबाट कार्यवाहीको सिफारिश गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई पक्राउ गरिए प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। हिजो साँझ आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफूलाई पक्राउ गरिए प्रतिकार गर्ने चेतावनी दिनुभएको हो। सहकारी ठगी प्रकरणमा यसअघि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक एवं लामिछानेका साझेदार छवि लाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ। जोशीलाई हिजो काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। सूर्यदर्शन सहकारी लगायतका विषयमा भएको ठगीबारे सोधपूछ गर्न जोशीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले व्यावसायिक दुर्गा प्रसाईलाई पक्राउ गरेको छ। प्रसाईलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिनुभयो। प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत ब्यूरोमा जाहेरी परेको र जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि हिजो पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अवस्थीले बताउनुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनु भएको छ। नेपाल नाट्य प्रतिष्ठानद्वारा हिजो आयोजित नेपाली नाट्य विमर्शको लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरूले नाटक मार्फत आफ्नो देश र समाजलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा नेपालको इतिहास समेटिएको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गर्नुभएको ग्रन्थमा 4 खण्ड छन्। ग्रन्थमा नाटक र रंगमञ्चसँग सम्बन्धित सामग्री, नाट्य वार्ता आदि समावेश गरिएको छ। कार्यक्रममा नाट्यकर्मीहरू शकुन्तला शर्मा, आशिष मल्ल, सुनिल पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेश अन्तर्गत दक्षिण एसिया संगठन समितिको बैठक श्रव्य दृश्यका माध्यमबाट शुरू भएको छ। पार्टीको उक्त बैठकको उद्घाटन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकका अन्य श्रृंखलाभन्दा यसपटक भिन्न तरिकाले जनवादको अभ्यास गर्न श्रव्य दृश्य माध्यम शुरू गरिएको बताउनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय कार्यालय पेरिस टाँडा र दक्षिण एसिया संगठन समितिका केन्द्रीय सदस्यहरू र पदाधिकारीहरू सम्बन्धित देशबाट श्रव्य दृश्यका माध्यमबाट जोड़िनु भई छलफल भएको माओवादी केन्द्रले जनाएको छ। समाजवादी मोर्चाले 7 प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनअधिकार, सामाजिक विकास लगायतका विषयमा प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिएको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता समेत रहनुभएका मोर्चाका नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनुहुने तय भएको बताउनुभयो। वामपन्थी शक्तिहरूलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित आफूहरूले मोर्चा गठन गरेको र मोर्चाले अनौपचारिक रूपमा ती समूहहरूसँग छलफल गरिरहेको उहाँले बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा पुस्तालाई पार्टीको काममा जोड्ने योजना अनुसार 40 वर्ष मुनिका युवाहरूको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्ने एमाले तयारी गरिरहेको बताउनु भएको छ। नेकपा एमाले लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरूको छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई हिजो तुलसीपुरमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले नयाँ पुस्ताको बीचमा पार्टीलाई पुर्याउने गरी एमाले योजना बनाइरहेको बताउनुभयो। पार्टीमा युवा पुस्तालाई आकर्षित गर्दै संगठन विस्तार र सदस्यता वितरणलाई व्यापक बनाउँदै पार्टीलाई थप व्यवस्थित गरी अघि बढ्न उहाँले माथतका कार्यकर्ता एवं नेतालाई पनि निर्देशन दिनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमा गराउनेहरूको संख्या अन्य प्रदेशको तुलनामा न्यून रहेको हाम्रा जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
मध्य प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको छ। मध्य प्रदेशमा स्वास्थ्य बीमा गराउनेको संख्या 6,43,087 जना मात्र रहेको स्वास्थ्य बीमा बोर्ड मध्य प्रदेश कार्यालयले जनाएको छ। स्वास्थ्य बीमा गराउनु भएका महोत्तरीका सेवाग्राही सुरेन्द्र चौधरी:
चिनीको पेसेन्ट छु, चिनीको मेडिसिनहरू पायो, तर यो बीमामा अरू अरू प्रदेशमा इमर्जेन्सीमा पनि कसैलाई उपचार हुन्छ, त्यो आइडी लगेर काम हुन्छ, तर यो जनकपुर अञ्चल अस्पतालमा काम हुँदैन। किन? त्यहाँको मन्त्रालयहरूले काम गर्दैन कि बीमा समितिले काम गर्दैन कि? त्यसैको लागि म यहाँ कारवाही गर्न आएको यो बीमा समिति।
मध्य प्रदेशको जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा सिराहा जिल्लामा भएको छ। उक्त जिल्लामा 1,25,635 जनाले स्वास्थ्य बीमा गराएका छन्। सबैभन्दा कम सर्लाही जिल्लामा भएको छ। सर्लाही जिल्लामा 46,556 जनाले स्वास्थ्य बीमा गराएको बोर्डको मध्य प्रदेश कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाका विषयमा बोर्डका मध्य प्रदेश कार्यालयका प्रमुख रमेन्द्र प्रसाद कुशवाहा:
मध्य प्रदेशमा अरू प्रदेश भन्दा अब संख्याको हिसाबले कमाइरहेको छ, त्यही पनि बिस्तारै सुधार हुँदै गइरहेको अवस्था। बीमाले सम्बन्धित सेवा प्रदायक संस्थाहरूसित सम्झौता गरेको हुन्छ र हाम्रो बिमित बिरामीहरूले जो सेवा लिनुहुन्छ त्यो सेवा बापतको भुक्तानी गर्ने काम चाहिँ दोहोरो सम्झौता अनुसार हुन्छ। सेवा पाएन भने हामीले त्यहाँ गएर हस्पिटल प्रशासनसँग सेवाको बारेमा बुझ्ने गर्छौँ। तर यो नेपाल सरकारकै कार्यक्रम हो र सेवा प्रदायक संस्था पनि सम्झौता गरेको हुनाले उहाँहरूले चाहिँ स्वस्फूर्त रूपले चाहिँ सेवा दिनुपर्छ।
वर्षको 3,500 रकम तिरेर स्वास्थ्य बीमा गरे बापत पाँच जनाको परिवारले 1,00,000 सम्मको निशुल्क उपचार वर्षभरि पाउने भएकाले सबैले स्वास्थ्य बीमा गराउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। स्तनपान तथा महिला सहायता कक्षको हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गर्नुभयो। सहायता कक्षको शुभारम्भ गर्नुहुँदै सचिव अर्यालले महिला मैत्री कार्य संस्कृतिले कार्य सम्पादनमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत भई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुने प्रक्रियालाई जतिसक्दो चाँडो पूर्णता दिने सरकारको योजना रहेको बताउनुभयो। उहाँले रेडियो नेपालले प्रसारणमा व्यावसायिकता वृद्धि गर्दै लैजानु आवश्यक भएकोमा जोड़ दिनुहुँदै राज्यले तयार गरेको समान सहभागिताको नीति कार्यान्वयन गर्नु सार्वजनिक संस्थाको दायित्व भएको विचार व्यक्त गर्नुभयो। समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले सम्मानित कार्यस्थलले कार्य सम्पादनमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो। कार्यकारी निर्देशक लामाले महिलालाई सहानुभूति मात्र नभई सम्मान गर्न सक्नुपर्ने बताउनुहुँदै रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुँदा कर्मचारीको नेतृत्व तहमा महिला नेतृत्व सुनिश्चित हुने गरी ऐन नियम बनाउन आफ्नो पहल रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। रेडियो नेपालकी उपनिर्देशक प्रज्ञा शरदले आफूहरूले वर्षौंदेखि माग गर्दै आएको महिला कर्मचारीका लागि स्तनपान र महिला सहायता कक्ष स्थापना हुनु समग्र महिलाका लागि गौरवपूर्ण भएको धारणा राख्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरूको समस्या अध्ययन गर्न समिति गठन गर्नुभएको छ। मन्त्रालयमा हिजो सरकारवालाको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरकार पक्षको समेत सहभागिता रहने गरी 9 सदस्यीय समिति गठन गर्नुभएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो। मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह किसानको तत्काल देखिएको समस्या समाधान गर्ने रहेको बताउनु भएको छ। मह किसानहरूले हाल मौजदात रहेको 2100 मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन त्यसक्रममा सरकारसँग माग पनि गर्नुभएको छ। मह आयात रोके पनि औषधिका रूपमा त्यसको आयात भइरहेको भन्नुहुँदै स्थानीय मह किसानहरूको मह लाई प्रवर्धन गर्न सरकार गम्भीर हुनुपर्ने मह किसानहरूको भनाई छ। केही अन्तर्राष्ट्रिय समाचार। पूर्वी इरानको एउटा कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा मृत्यु हुनेको संख्या 51 नागेको छ भने 20 भन्दा बढ़ी घाइते भएका छन्। खानी रहेको दक्षिण खोर्सान प्रान्तका गवर्नर जावाद घेतनले सरकारी टेलिभिजनलाई उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। स्थानीय समय अनुसार गैराती 9 बजे मिथेन ग्यासको चुहावटका कारण खानीको 2 क्षेत्रमा विस्फोट भएको थियो। सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको दृश्यहरू प्रसारण गरेका थिए। सार्वजनिक अनलाइन दृश्यमा केही पीड़ितहरूको शव खानीको ठेलामा राखेर घटनास्थल बाहिर निकालिएको पनि देखिएको छ। न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्क्यानले सरकारी टेलिभिजनलाई सम्बोधन गर्नुहुँदै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न प्रत्यक्ष प्रसारण मार्फत आदेश दिनुभएको छ। श्रीलंकाको निर्वाचन आयोगले पूर्व मार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिशा नायका मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ। अस्ति भएको निर्वाचनमा पीपुल्स लिबरेशन फ्रण्टका 55 वर्षीय नेता दिशा नायकले 42.31% मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको हो। विपक्षी दलका नेता सजित प्रेमदासा 32.76%का साथ दोस्रो स्थानमा रहनु भएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। अब आर्थिक समाचार।
दैलेख जिल्लामा पेट्रोलियम अन्वेषणका लागि भइरहेको ड्रिलिङको काम 55% सम्पन्न भएको छ। 4 महिनाभित्र ड्रिलिङको काम सक्ने गरी 2081 जेठदेखि काम शुरू गरिएको भए पनि कड़ा चट्टानका कारण 55% मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जनाएको छ। 4,000 मिटर गहिराईसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म 2,200 मिटर ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागका भूगर्भविद प्रकाश लुइटेलले बताउनुभयो। 4 महिनाभित्र काम सक्ने लक्ष्य साथ ड्रिलिङ थालिएको भए पनि जमिन मुनि कड़ा चट्टानले गर्दा ड्रिलिङको काम मंगिर मसान्तसम्म सकिने भूगर्भविद लुइटेलले बताउनुभयो। अहिले विज्ञहरूले 2-2 मिटर गहिराईबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क संकलन गरिरहेका छन्। पेट्रोलियम पदार्थ हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरू ड्रिलिङको क्रममा प्राप्त भएको आयोजनाले जनाएको छ। कृषि मन्त्रालयले मह उत्पादक किसानहरूको समस्या समाधान गर्न एक समिति गठन गरेको छ। आइतबार मन्त्रालयमा सरोकार भएकाहरूसँगको सहभागितामा बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार भएका पक्षहरूको समेत सहभागिता हुने गरी 9 सदस्यीय समिति गठन गर्नुभएको हो।
नेपालकी एरिका गुरूङले 20 एसियाली सिनियर कराते च्याम्पियनशीपको महिला 68 केजी माथिमा रजत पदक जितेकी छन्। चीनको हाङजाङ स्थित स्पोर्ट्स सेन्टर जिमजामलिङमा आइतबार सम्पन्न फाइनलमा एरिका भियतनामकी नाओन थी न्युनसँग 6-0 पराजित भइन्। एसियाली सिनियर क्रान्तिमा नेपालले जितेको यो पहिलो पदक हो। यसअघिका सबै संस्करणमा नेपाल पदक विहीन थियो। एरिकाले प्री क्वार्टर फाइनलमा फिलिपिन्सकी इसाबेल एरिनले ब्रिटोनमा 4-0 पराजित गरिन्। क्वार्टर फाइनलमा एरिका र काजाकिस्तानकी सोफिया ब्रेडर भोजबीच खेल 1-1 बराबरीमा टुङ्गियो। रेफीको निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अङ्क एरिकाले बटुलेकी थिइन्। सेमी फाइनलमा एरिकाले थाइल्याण्डकी केवालिङ सोङलिङलाई 8-0 हराउँदै उपाधि नजिक पुगेकी थिइन्। एरिकाको यो 5 अन्तर्राष्ट्रिय सहभागिता हो। कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुन परेको छैन। एरिकाले इन्डोनेसियाको जाकातामा भएको 10 विश्व सितोरियो कराते च्याम्पियनशीपमा 16, चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको यूएस ओपन कराते च्याम्पियनशीपमा 16 र रजत तथा भूटानको थिम्पूमा भएको 8 दक्षिण एसियाली कराते च्याम्पियनशीपमा 16 जितेकी थिइन्। सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा रहनु भएको थियो।
अझै बम। नेपालले आईसीसी विश्वकप लीग 2 क्रिकेटमा लगातार तेस्रो हार बेहोरेको छ। आज बिहान भएको खेलमा क्यानाडा नेपाललाई 5 विकेटले पराजित गर्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। नेपालले दिएको 182 रनको लक्ष्य क्यानाडाले 42 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। क्यानाडाको जीतमा नवनीत धालिवालले 87 र परगत सिंहले 64 रन बनाएका थिए। नेपालका सन्दीप लामिछानेले 2, करण केसी, गुलशन झा र ललित राजवंशीले 1-1 विकेट लिए। टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल 46.1 ओभरमा 181 रनमा अल आउट भएको थियो। सन्दीप लामिछानेले 48 बलमा 5 चौका र 1 छक्का सहित नेपालका लागि सर्वाधिक 49 रन बनाएका थिए। त्यस्तै गुलशन झाले 34 रन जोडेका थिए। अब मौसम। आज देशको पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:53 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। प्रमुख समाचार पुनः एकपटक। राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता, द्विपक्षीय हितका विभिन्न विषयमा छलफल। प्रधानमन्त्रीद्वारा भूटान, कुवेत सहित मुलुकका प्रधानमन्त्री एवं उच्च नेताहरूसँग भेटवार्ता। संविधान संशोधनको बहसलाई संविधान कार्यान्वयनको जटिलता विश्लेषणसहित अघि बढ़ाइनुपर्नेमा सभामुख देवराज घिमिरेको जोड़। सहकारी ठगीका सन्दर्भमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र साइबर अपराध आरोपमा व्यवसायी दुर्गा प्रसाई पक्राउ। आफूलाई पक्राउ गरिए प्रतिरोध गर्ने पूर्व गृहमन्त्री रवि लामिछानेको चेतावनी। इरानमा कोइला खानीमा विस्फोट हुँदा 51 जनाको मृत्यु र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालको लगातार तेस्रो हार। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।